नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
23 स्थानीय तह थप्न मन्त्री परिषद बैठक चल्दै विराटनगर र वीरगंज महानगरपालिका बन्ने।
संसदको वर्षे अधिवेशन शुरू, भोलि र पर्सी बजेट बारे पूर्व छलफल हुने, बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरिने।
274 स्थानको अन्तिम मत परिणाम आउँदा एमाले 118 स्थानमा विजयी, भरतपुर काठमाडौँ पोखरा र हेटौडामा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अघि।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा, इजरायल र प्यालेस्टाइन बीचको शान्ति सम्झौतामा ट्रम्पको जोड़।
र नेपाली राष्ट्रिय महिला फुटबल टीमले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। सरकारले निर्वाचन आयोगको असहमति र निर्वाचन आचार संहिता विपरीत तराईका 19 जिल्लामा स्थानीय तहको संख्या थप्ने तयारी गरेको छ। संख्या थप्ने निर्णय गर्न मन्त्री परिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। स्थानीय तहको संख्या थपका लागि उपप्रधान एवं स्थानीय विकास मन्त्री विजय कुमार गक्षेदारको नेतृत्वको समितिले तराईका जिल्लामा 23 स्थानीय तह बढ़ाउने सिफारिश गरेको छ। सिफारिश बारे अहिले छलफल भइरहेको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए। यस्तै समितिले वीरगंज र विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सिफारिश गरेको छ। सरकारले 24 गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने तयारी पनि गरेको छ।
विराटनगर उपमहानगरपालिका महानगरपालिका हुने भएपछि विराटनगरमा सबैलाई उत्साहित बनाएको छ। सरकारले विराटनगर र वीरगंजलाई महानगरपालिकामा स्तरोन्नति गर्ने तयारी गरेपछि यो उत्साह सबैतिर देखिएको हो। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमिल सिन्हाको रिपोर्ट।
यस अघि नै काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका घोषणा भइसकेका छन्। पुरानो उपमहानगर अहिले पनि उपमहानगरपालिकाको रूपमा नै रहेको छ। यसलाई महानगरपालिका बनाउनका लागि सबै क्षेत्रबाट पहल हुँदाहुँदै पनि त्यसको लागि सरकार नै सकारात्मक देखिएन। तर सोमबार सरकारले विराटनगरलाई महानगर बनाउने भयो भन्ने सुनेका स्थानीय निकै उत्साहित देखिए। विराटनगरतिरका विद्यानन्द सिंह,
महानगरपालिका भने राम्रो हो, जनतालाई अब यो बाटोघाटो विकासहरू कुराहरूमा राम्रो हुन्छ भन्ने आशा राखेको छ। त्यति खासै भएको छैन, अब घरि स्टार्ट हुँदैछ, झन् महानगरपालिका झन् राम्रो हुन्छ कि भनेर एउटा आश लाग्दो मात्रै हो।
सोमबार दिउँसो विराटनगर उपमहानगरपालिकाको कार्यालयमा पुग्दा कर्मचारीहरू महानगर घोषणापछि दीपावली गर्ने तयारीमा थिए। विराटनगर उपमहानगरपालिकाका सूचना अधिकारी नन्दीकेशर भण्डारी भन्नुहुन्छ, विराटनगर उपमहानगरपालिकामै बस्दा मन खुम्च्याउनु पर्ने अवस्था थियो, अब त्यस्तो हुँदैन।
महानगरपालिका घोषणा गर्दैछ भनिसकेपछि विगतमा हामीले विराटनगर दोस्रो नेपालको ठूलो शहर भनिरहँदाखेरि हामीले हाम्रो विराटनगर उपमहानगरपालिका महानगर नबन्दाखेरि मन खुम्च्याएका थियौं। कम्तीमा अब महानगरपालिका भएपछि त हाम्रो पनि अलिक छाती चौडा भयो नि त, हामी ठूलै शहरमा बसेका छौँ भन्न त पाइयो नि त, त्यसो भएकोलाई पनि खुसी लागेको छ।
विराटनगर महानगर बनेकोमा एक नम्बर प्रदेशको राजधानी बन्ने सम्भावना बढ्नेछ। यति मात्र होइन, स्तर उन्नति हुने र विकासको गति अझ बढ्नेमा आम नागरिकको विश्वास छ। आर्थिक दृष्टिकोणबाट हेर्ने हो भने पनि आर्थिक अनुदान बढ्ने, बस्ती विकास हुने भएकाले पनि नगरपालिकाको आर्थिक स्रोत बढ्ने बताउनुहुन्छ उपमहानगरपालिकाका लेखा अधिकृत सञ्जीव भट्टराई।
भोलि चाहिँ एक नम्बर प्रदेशको चाहिँ राजधानी हुने सम्भावना चाहिँ प्रबल बढेर आउनेछ, जसले गर्दाखेरि चाहिँ विराटनगरको स्तरोन्नति मा निकै सघाउ पुर्याउँछ भन्ने मलाई लागेको छ। आर्थिक दृष्टिकोणबाट हेर्ने भने नेपाल सरकारबाट चाहिँ महानगरपालिकालाई चाहिँ प्राप्त हुने अनुदान पनि बढेर आउँछ र त्यसै गरी चाहिँ अब महानगरपालिका भइसकेपछि यहाँ चाहिँ बस्ती विकास पनि बढ्दै जान्छ, त्यो हिसाबले गर्दा नगरपालिकाको आय स्रोत पनि बढ्छ भन्ने मेरो चाहिँ अनुमान छ।
स्थानीय तह बन्नु अघि काठमाडौँ मात्र महानगर थियो, तर स्थानीय तह पुनर्संरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगर बने। विराटनगर र वीरगंज थपिए महानगरपालिकाको संख्या 6 पुग्नेछ। आज अबेरसम्म पनि सरकारले महानगर बनाउने निर्णय गरेको छैन, तर बिहानैदेखि विराटनगर महानगर बन्ने हल्लाले यहाँका सबैलाई उत्साहित बनाएको छ।
व्यवस्थापिका संसदको वर्षे अधिवेशन शुरू भएको छ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार आज बसेको संसद बैठकमा सभामुख ओन्सरी घरतीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन शुरू सम्बन्धी पत्र पढेर सुनाउनुभयो। त्यसपछि बैठक भोलि 11 बजेसम्मका लागि स्थगित भएको छ। भोलि र पर्सीको बैठकमा बजेट अघिको छलफल हुनेछ। सरकारले आउँदो बिहिबार चार वर्षे नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछ। सरकारले राष्ट्रिय महत्वका ठूला विकास परियोजना, संविधान कार्यान्वयन र पुननिर्माणलाई बढ़ी जोड़ दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। 11 गते बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि जेठ 15 गते बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ।
पहिलो चरणमा चुनाव भएका 283 स्थानीय तहमध्ये अहिले 274 ठाउँको मत परिणाम सार्वजनिक भएको छ। अब 4 महानगरपालिका, 1 उपमहानगरपालिका, 2 नगरपालिका र 2 गाउँपालिका गरी 9 स्थानीय तहको नतिजा मात्रै आउन बाँकी छ। अहिलेसम्म नेकपा एमाले 118 स्थानीय तहमा विजयी भएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले 103 स्थानीय तह जितेको छ। माओवादी केन्द्रले 46 स्थानीय तहमा प्रमुखमा जित हात पारेको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा एमालेका कृष्णहरि थापा विजयी हुनुभएको छ भने उपमेयरमा पनि एमालेकै बिन्दु सिमखडा विजयी हुनुभएको छ। चितवनको खैरहानी नगरपालिकामा पनि एमाले नै विजयी भएको छ। मेयरमा एमालेका लालमणि चौधरी र उपमेयरमा एमालेकै सुनिता थपलिया खरेल विजयी हुनुभएको छ।
मतगणना जारी रहेको काठमाडौँ महानगरपालिकामा 1,00,000 मत गनिसक्दा एमालेका विद्या सुन्दर साक्यले 32,931 मत ल्याउनु भएको छ। कांग्रेसका राजुराज जोशीले 23,571, विवेकशील नेपालीकी रंजु न्यौपानीले 12,731 र साझा पार्टीका किशोर थापाले 9,626 मत पाउनु भएको छ। यहाँको मत परिणाम आउन अझै केही दिन लाग्ने देखिन्छ। ललितपुरमा कांग्रेसका चिरीबाबु महर्जनले 21,635 मतसहित अग्रता लिइरहनु भएको छ। एमालेका हरेकृष्ण व्यञ्जनकार 20,590 र साझा पार्टीका रमेश महर्जनले 12,207 मत पाउनु भएको छ भने माओवादी केन्द्रका दिनेश महर्जनले 7,201 मत ल्याउनु भएको छ। चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी गेवालीले 23,280 तथा कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्वार रेणु दाहालले 20,378 मत ल्याउनु भएको छ।
पोखरा लेखनाथ महानगरपालिकामा शनिबारदेखि रोकिएको मतगणना आज शुरू भएको छ। दलहरूबीच विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति भएसँगै मतगणना शुरू भएको हो। पछिल्लो मतगणनाको परिणाम अनुसार एमालेका मानबहादुर जीशीले 23,004 मत ल्याउनु भएको छ भने उहाँलाई नेपाली कांग्रेसका रामजी कुँवरले 20,664 मतका साथ पछ्याइरहनु भएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिकाको मेयरमा फेरि एमाले अग्रता लिएको छ। कांग्रेसभन्दा एमाले 329 मतका साथ अगाडि छ। पछिल्लो मतगणना अनुसार एमालेका मेयरका उम्मेद्वार हरिबहादुर महतले 17,733 मत ल्याउनु भएको छ। कांग्रेसका आनन्द राम पराजुलीले 17,404 मत पाउनु भएको छ। हेटौडामा एमाले र कांग्रेसको कड़ा प्रतिस्पर्धा देखिएको छ।
दोलखाको मेलुङ गाउँपालिकामा भोलि बिहान 7 मतगणना शुरू हुने भएको छ। मतगणना वडा नम्बर 1 र 2 को एकैपटक शुरू गरिने भएको हो। मेलुङ गाउँपालिकाको पवटीको सत्येश्वर मावि मतदान केन्द्रमा मतदान विवाद भएपछि मतगणना रोकिएको थियो भने त्यहाँ फेरि हिजो मतदान भएको थियो। मतगणना आजै गर्ने भनिए पनि यसअघिका मतपेटिका सुरक्षित ठाउँमा नराखेको भन्दै विवाद भएपछि आज मतगणना हुन नसकेको हो। सर्वदलीय बैठकले मतपेटिका राखिएको स्थानको अवलोकन गरेपछि भोलिदेखि मतगणना शुरू गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो। यस्तै भक्तपुरको चाङ्गु नारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको 2 दिन भइसकेको छ।
सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा रु 1,00,000 जरिवाना र उम्मेद्वारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधि बालबालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन।
यसरी बालबालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB। साँच्चै सस्तो!
त्यो भन्दा सस्तो पनि छ। 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 23 वटा स्थानीय तह थप्न मन्त्री परिषद बैठक चल्दै विराटनगर र वीरगंज महानगरपालिका बन्ने, संसदको बर्खे अधिवेशन शुरू, 274 स्थानको अन्तिम मतपरिणाम आउँदा एमाले 118 स्थानीय तहमा विजयी लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। वैशाख 31 चुनाव भएका धेरैजसो स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ। अन्तिम नतिजा सार्वजनिक भएसँगै गाउँपालिकामा गाउँसभा र नगरपालिकामा नगरसभाको गठन भइरहेको छ। अहिलेको स्थानीय तहलाई संविधानले दिएको धेरै अधिकारको प्रयोगका लागि पनि विभिन्न तहको संरचना कल्पना गरिएको छ। सभाको गठनपछि प्रत्येक स्थानीय तहमा कार्यकारी संरचनाको रूपमा रहने गाउँपालिका तथा नगर कार्यपालिकाको गठन प्रक्रिया अघि बढ़िसकेको छ, जुन स्थानीय स्तरको सरकार हो। साथी प्रकाश ढकालले निर्वाचन आयोगका सहप्रवक्ता सूर्य अर्याललाई गाउँ नगरसभा निर्वाचित भइसकेका ठाउँमा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको गठन कसरी गरिन्छ भनेर सोध्नु भएको छ।
अस्ति हामीले जुन वैशाख 30 गतेको निर्वाचनबाट हामी जो प्रतिनिधि चुनिएर आउनुभयो नि, वडामा 4 जना, वडा अध्यक्ष, त्यसपछि गाउँपालिकाको उपाध्यक्ष र अध्यक्ष जो आउनुभएको छ, यो उहाँहरूको यो एउटा समूह अथवा एउटा बडी भनेको छ, एउटा शरीर भनेको छ, त्यो भनेको गाउँसभा हो, नगरको हकमा नगरसभा हो। अब यो भनेको संसदमा जस्तो व्यवस्थापिका हो, छलफल गर्ने ठाउँ हो, कानून बनाउने ठाउँ हो, अथवा विकास निर्माणका योजना बनाउने थल हो, छलफल गर्ने त्यो सांसद जस्ताहरू हुन्। अब हामीले देख्छौँ नि संसदमा जितेर गएको मान्छेले कसैले त्यहाँ प्रधानमन्त्री बन्न पाउँछन्, कोही मन्त्री बन्न पाउँछन्, कोही सांसदको सांसद नै रहे जस्तै। अब त्यो गाउँसभा अथवा नगरसभालाई अहिले कानूनले के अधिकार दियो भन्दा, तिमीहरूले आफूमध्येबाट केही सदस्यलाई थप अधिकार पनि दिएर माथि पठाउन सक्छौ है भन्ने अधिकार दियो। त्यो भनेको के हो भन्दा, गाउँपालिकाको हकमा चाहिँ 4 जना, नगरपालिकाको हकमा अथवा नगरसभालाई 5 जना तिमीहरूले
महिलाबाट,
त्यो पनि कस्तो भन्दा वडा सदस्यहरू मध्येबाट हो, वडा सदस्य पनि पुरुष जान पाएनन्, आफू मध्येबाट उठाएर सभाले भोट हालेर सबैभन्दा बढी मत ल्याउने 4 जना गाउँको लागि, नगरको लागि 5 जनालाई निर्वाचित गर्छ।
भनेको यो गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा चाहिँ सम्बन्धित गाउँ वा नगरको प्रमुख, उपप्रमुख र सम्बन्धित वडाको वडाध्यक्ष र सरले अहिले भन्नुभएको चाहिँ त्यहाँबाट निर्वाचित गाउँको हकमा 4 जना र नगरको हकमा चाहिँ 5 जना महिला चाहिँ त्यसको कार्यकारी बडीमा जाने भए।
जस्तै उदाहरणको लागि यदि 7 वटा वडा भएको गाउँपालिका रहेछ भने नि, अध्यक्ष उपाध्यक्ष 2 जना, 7 वटा वडाका वडाध्यक्ष 9 जना, र अब प्रत्येक वडाबाट 4 जनाको जरले 7 × 28 28 जनापछि कतिजना भयो त भन्दा, अब 9 × 28 37 जना भएको चाहिँ गाउँसभा भयो।
त्यस पछाडि यो दलित र अल्पसंख्यकबाट पनि यो लाने व्यवस्था
इन्ट्रेस्टिङ एउटा चाखलाग्दो कुरो के छ भन्दा, दलित र अल्पसंख्यकहरू कोही छुटे, गाउँपालिकामा बसोबास गर्छन्, कुनै एउटा सानो समुदाय छुट्यो, तिनको पनि प्रतिनिधित्व गराउँ भन्ने एउटा मनसायले चाहिँ संविधान र ऐनले व्यवस्था गर्यो, तर चुनाव गराउने अरूले होइन, तिनी गाउँसभाका सदस्य अथवा नगरसभाका सदस्यहरू प्रस्तावक र समर्थक भएर सम्बन्धित गाउँसभा अथवा नगरसभामा बसोबास गर्ने र सदस्य हुने योग्यता पुगेका व्यक्तिलाई उम्मेद्वार उठाउँछन्। बाहिरका के गाउँसभाका सदस्यहरू नगरसभाका सदस्यहरूले भोट दिएपछि गाउँसभाले दुईजना, नगरसभाले तीनजना दलित वा अल्पसंख्यकलाई निर्वाचित गरेर ल्याउँछन्
कार्यकारिणी,
तर सिधै निर्वाचित गर्ने त्यो सभाको लागि उहाँहरूले चाहिँ कार्यकारिकालाई ल्याउँछ, सिधै क्याबिनेटमा ल्याए जस्तो अथवा मन्त्री परिषदमा ल्याए जस्तो कार्यपालिकामा ल्याउँछन्। यसो गर्दा अहि अब सातवटा वडा भएको एउटा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सातवटा वडाका वडाध्यक्ष गरेपछि नौजना, चारजना महिला, नौ र चार तेह्रजना भए, अब दुईजना दलित वा अल्पसंख्यक, दलित दलित पनि हुन सक्छन्, अल्पसंख्यक अल्पसंख्यक पनि हुन सक्छन्, अथवा दलित र अल्पसंख्यक एक एकजना गरेर ल्याउनु हुन सक्छन्, महिला पनि हुन सक्छन्, पुरुष पनि हुन सक्छन्, उनीहरू गाउँ कार्यपालिकाको सदस्य हुन्छन्। ती चाहिँ पन्ध्र सदस्यीय भए,
त्यसलाई हामीले मन्त्री परिषदसँग तुलना,
एकदम मन्त्री परिषद हो, मन्त्री परिषद हो, गाउँको सरकार हो।
नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावमा पार्टीले सोचे अनुसारको सफलता पाएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले चुनावको नतिजा अपेक्षा अनुसार नै भएको समीक्षा गरेको हो। पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच चुनावमा होमिनु परेकाले यस्तै नतिजाको अनुमान गरिएको माओवादी केन्द्रको भनाई छ। पहिलो चरणको चुनाव भएका 283 स्थानीय तहमध्ये 46 स्थानीय तहमा प्रमुख जितेको माओवादी केन्द्र 50 भन्दा बढ़ी तहमा 500 भन्दा कम मतान्तरले पराजित भएको थियो। यो चुनावमा पाएको मत ती ठाउँहरूमा आगामी प्रदेश र संघको चुनावमा पार्टीले जित्ने आधार भएको निष्कर्ष बैठकले निकालेको छ। बैठकले संख्याका दृष्टिले दलहरूले प्राप्त गरेको सीट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष पनि निकालेको छ। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर आँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन चुनाव सम्पन्न गर्नु नै माओवादीको जीत भएको बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पहिलो चरणको चुनावमा सोचे अनुसारको नतिजा नआए पनि विचलित हुनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तुलनात्मक रूपमा कमजोर संगठन, साधन स्रोतको कमी एवं पार्टीको वैचारिक निष्ठा र राजनैतिक अडानबारे सृजना गरिएका भ्रमका कारण पहिलो चरणको चुनावमा सोचे अनुसारको सफलता पाउन नसकेको राप्रपाको ठहर छ। पहिलो चरणको चुनावको अनुभवबाट कमी कमजोरी सुधार्दै दोस्रो चरणको चुनावमा सहभागी हुन तथा उच्च मनोबलका साथ तयारीमा जुट्न बैठकले सबै कार्यकर्तालाई आह्वान पनि गरेको छ। यस्तै दोस्रो चरणको चुनावमा पार्टीलाई सफल बनाउन अब चुनाव हुने जिल्लामा जेठ एक्काइस गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने तथा सबै केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य क्रियाशील हुन निर्देशन पनि दिएको छ। राप्रपाले निर्वाचन आचार संहिता कार्यान्वयन भइरहेको अवस्थामा दीर्घकालीन योजना र कार्यक्रम सहितको पूर्ण बजेट ल्याउनु उपयुक्त नहुने भन्दै सरकारसँग साधारण बजेट मात्र पेश गर्न माग पनि गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यात र महालेखा परीक्षकमा टंकमणि शर्माले पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि बस्न्यात र शर्माले पदभार सम्हाल्नु भएको हो। संवैधानिक परिषदको बैठकले गरेको सिफारिशलाई संसदीय सुनवाई विशेष समितिले अनुमोदन गरेपछि दुवै संवैधानिक निकायले नेतृत्व पाएको हो। तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त हुन योग्यता नपुग्ने फैसला सर्वोच्चले गरेपछि आयोग नेतृत्वविहीन थियो। अख्तियारको आयुक्त रहेका बस्न्यातलाई दलीय सहमतिका आधारमा संवैधानिक परिषदले सिफारिश गरेको थियो। शपथ ग्रहण कार्यक्रममा प्रधान न्यायाधीश सुशीला कार्की भने अनुपस्थित हुनुभएको छ। सरकारी सेवामै रहँदा विवादित बनेका बस्न्यातलाई प्रमुख आयुक्त बनाउन नहुने आफ्नो अडान विपरीत सिफारिश भएपछि कार्की शपथ ग्रहणमा अनुपस्थित हुनुभएको हो। सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-54-301।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज ब्याङ्क, राइजिङ टु सर्व।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र फोन 422-2176-410-2063
टोल फ्री नम्बर 1660-1-00019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपालमै पर्याप्त उत्पादन भएका औषधि विदेशबाट आयात नगर्ने स्वास्थ्य मन्त्री गगन थापाको निर्णयको ठूला व्यावसायिक संगठनले स्वागत गरेका छन्। उनीहरूले मन्त्री थापाको निर्णय देशलाई समृद्ध बनाउने आधार र नागरिकलाई प्रत्यक्ष लाभ हुने निर्णय भएको पनि बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि उत्पादक संघ र नेपाल आयुर्वेदिक औषधि उत्पादक संघले काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आफूहरू पूर्ण सक्षम र प्रतिबद्ध रहेको बताएका हुन्। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सुझावका आधारमा सरकारले गएको वैशाख 29 गते आत्मनिर्भर हुन सक्ने 30 भन्दा बढी प्रकारका औषधि विदेशबाट ल्याउन रोक लगाउने निर्णय गरेको थियो।
नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले अहिलेको सरकार काम चलाउ भइसकेकाले बजेट पनि काम चलाउनै ल्याउनुपर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उहाँले चुनाव आचार संहिताका कारण पनि बजेट काम चलाउ मात्रै ल्याउनुपर्ने बताउनु भएको हो। निर्वाचन आचार संहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएकाले अहिले भएका कार्यक्रमलाई निरन्तरता दिनेतर्फ सरकारले जोड़ दिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो।
सगरमाथा आरोहणका क्रममा 50 वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयरवुडको ज्यान गएको छ। 8400 मिटरको उचाइमा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। यो सँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। आरोहण सकेर फर्किँदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। यसैबीच धौलागिरी हिमाल आरोहणका लागि गएका एक पथ प्रदर्शक बेपत्ता भएका छन्। गएको वैशाख 18 गते धौलागिरी हिमाल आरोहणका लागि गएका पथ प्रदर्शक आङनिमा शेर्पा हिजोदेखि बेपत्ता भएका क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ।
आफै पढ्ने स्कूलको बसको ठक्करबाट वीरगंजमा एक छात्राको ज्यान गएको छ। ना दुई ख 893 नम्बरको स्कूल बसले चेप्दा कादम्बरी एकाडेमीमा कक्षा 9 पढ्ने दिया अग्रवालको ज्यान गएको हो। बसमा चढ्दै गर्दा बस गुडेपछि लडेकी दियालाई त्यही बसले चेपेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई पक्राउ गरेको छ।
नेपालको हिमाली भेगका विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न चीनले 1.5 अर्ब रूपियाँ बराबरको परियोजना शुरू गरेको छ। शिक्षा विभागमा आज भएको कार्यक्रममा नेपालका लागि चिनिया राजदूत मिस यु होङ र शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले परियोजनामा संयुक्त रूपमा
शुभारम्भ गर्नुभयो। चाइना एड परियोजनामा 1,51,50,00,000 रूपियाँ लगानी हुनेछ।
जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न पाल्पाका किसानलाई मोबाइल फोन वितरण गरिएको छ। कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रम अन्तर्गत कृषि मौसम र जलवायु सम्बन्धी जानकारी सहज रूपमा दिन सिम कार्ड सहित मोबाइल फोन वितरण गरिएको हो। मोबाइलबाट किसानले कृषि सम्बन्धी प्रश्नोत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा थाहा पाउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
कालीगण्डकी नदीको पानी पाल्पाको रानीघाटबाट तानसेनमा ल्याइने भएको छ। 18 महिनाभित्रै पानी ल्याउने गरी निर्माण व्यवसायी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र कालीगण्डकी तानसेन खानेपानी उपभोक्ता समितिबीच सम्झौता भएको हो। रानीघाटबाट काली नदीको पानी ल्याउने योजना सम्पन्न हुँदा तानसेनमा दैनिक 30 देखि 35,00,000 लिटर पानी आपूर्ति हुने अनुमान गरिएको छ। अहिले दैनिक 30,00,000 लिटर पानीको माग भए पनि 8,00,000 लिटर मात्रै आपूर्ति हुँदा तानसेनमा पानीको अभाव भएको छ।
मेरो पनि भन्नु छ।
पहिलो चरणको चुनावमा साना पार्टीले पनि उत्साहजनक मत ल्याएको सम्बन्धी रिपोर्ट उज्यालोमा सुनेर एलएन ओझा फेसबुकमा लेख्नुहुन्छ। यसबाट नागरिकले अब पुराना शक्तिको विकल्प खोज्न थालेका छन् भन्ने बुझिन्छ। यसर्थ आफ्नो जिम्मेवारीमा खरो उत्रन सक्नु तीन प्रमुख दलका निम्ति चुनौती र अवसर दुवै हुनेछ।
फेसबुकमै सागर ढुङ्गाना लेख्नुहुन्छ, यसरी नयाँ पार्टीले धेरै मत आफ्नो पक्षमा पार्न सक्नुका पछाडि दुईवटा कारण छन्। पहिलो, ठूला दलहरूले केही समय यतादेखि देखाएका क्रियाकलापहरूप्रतिको आक्रोश, अनि दोस्रो विकल्पको खोजी।
साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाकी उपमेयरकी उम्मेद्वार निरूपमा यादवले काठमाडौँले मधेसलाई पनि पत्याउँदो रहेछ भनेर दङ्ग छु भनेको खबर उज्यालो अनलाइनमा पढेर गोकुल भण्डारीले फेसबुकमा लेख्नु भएको छ, एउटा नेपालीले अर्को नेपालीलाई कहिले हेला गर्दैन, सकेसम्म सबैलाई सम्मान र सहयोग गर्छ, त्यसैले यस्तो नसोच्नुहोस्।
विष्णु भूषाल पनि फेसबुकमै लेख्नुहुन्छ, काठमाडौँ र मधेस भन्दा पहिला हामी सबै नेपाली हौं, राम्रो काम गर्ने पूर्वको मान्छेलाई पश्चिमले साथ र सहयोग दिन्छ, हिमालले तराईकोलाई सहयोग र समर्थन दिन्छ, यो तपाईँको प्रयासले समाजमा नयाँ उत्साह र नकारात्मक राजनीतिलाई केही हदसम्म धुने काम गरेको छ।
सुशीला शर्मा लेख्नुहुन्छ, देशमा मधेसी पहाड़ी होइन नेपाली भन्ने भावनाको कमी छ, राजनीतिक दलहरूले राष्ट्रहित सोचेर देशको विकास गर्नुपर्नेमा एक अर्कोलाई गाली गर्ने र झगडा मात्र गरेको देख्दा दुःख लाग्छ।
अनि नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमा क्षेत्रको अवलोकन गरेको खबरमा फेसबुकमा संगम राई र बास्ताकोटी जेठो नाम राखेका साथी लेख्नुहुन्छ, विकासका काममा सक्रियता बढाउनुहोस् अनि ढलेको कुरा उठाउन थाल्नुहोस् अनि चुनावको बेला मात्रै होइन अरू बेला पनि नागरिकका पीर मर्का बुझ्न जानुहोस्, नागरिकको भोट तपाईँले नै पाउनुहुनेछ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र सञ्जिता देवकोटा। अब विदेशका खबर। मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुग्नु भएको छ। ट्रम्पले आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग जेरूसलममा भेट गर्नुहुने कार्यक्रम छ। यस्तै उहाँले भोलि प्यालेस्टिनी नेता महमूद अब्बाससँग पनि भेट गर्ने बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेस्टाइन बीच शान्ति सम्झौतामा जोड़ दिनुभएको छ। यसअघि ट्रम्पले साउदी अरेबियामा र मुस्लिम नेताहरूलाई सम्बोधन गर्दै आतंकवाद विरूद्ध लड्न एक हुनुपर्ने र त्यसको नेतृत्व मुस्लिम नेताहरूले गर्नुपर्नेमा जोड़ दिनुभएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण महिला फुटबल बराबरीमा सकिएको छ। मलेसियाको सुवान रंगशालामा भएको खेलमा नेपाल र मलेसियाको राष्ट्रिय महिला फुटबल टीमले एक एकको बराबरी खेलेका हुन्। मलेसियाकी दाद्रे रोफिनुसले 64 मिनटमा गोल गरे पनि त्यसको 3 मिनटभित्रै सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। दुई महिनापछि हुने एसियन कप फुटबलको तयारीका लागि मलेसियाले नेपाली महिला टोलीलाई मैत्रीपूर्ण खेलका लागि निम्तो गरेको हो। गएको पुसमा काठमाडौँमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियालाई हराएको थियो। नेपाल र मलेसिया बीचको अर्को मैत्रीपूर्ण फुटबल बुधबार हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
23 स्थानीय तह थप्न मन्त्री परिषदको बैठक चल्दै विराटनगर र वीरगंज महानगरपालिका बन्ने,
संसदको वर्षे अधिवेशन शुरू, भोलि र पर्सी बजेट बारे पूर्व छलफल हुने, बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरिने,
274 स्थानको अन्तिम मत परिणाम आउँदा एमाले 118 ठाउँमा विजयी, भरतपुर काठमाडौँ पोखरा र हेटौडामा एमालेको अग्रता, ललितपुरमा कांग्रेस अघि,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलमा, इजरायल र प्यालेस्टाइन बीचको शान्ति सम्झौतामा ट्रम्पको जोड,
र नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण महिला फुटबल एक एक गोलको बराबरीमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।